یہ 16 مشابہتیں ہیں جو مجھ میں اور مسیح میں ہیں۔ اب ظاہر ہے کہ اگر یہ کاروبار انسان کا ہوتا تو مجھ میں اور مسیح ابن مریم میں اس قدر مشابہت ہرگز نہ ہوتی۔ یوں تو تکذیب کرنا قدیم سے ان لوگوں کا کام ہے جن کے حصہ میں سعادت نہیں، مگر اس زمانہ کے مولویوں کی تکذیب عجیب ہے۔ میں وہ شخص ہوں جو عین وقت پر ظاہر ہوا، جس کے لیے آسمان پر رمضان کے مہینہ میں چاند اور سورج کو قرآن اور حدیث اور انجیل اور دوسرے نبیوں کی خبروں کے مطابق گرہن لگا، اور میں وہ شخص ہوں جس کے زمانہ میں تمام نبیوں کی خبر اور قرآن شریف کی خبر کے موافق اس ملک میں خارق عادت طور پر طاعون پھیل گئی، اور میں وہ شخص ہوں جو حدیث صحیح کے مطابق اس کے زمانہ میں حج روکا گیا، اور میں وہ شخص ہوں جس کے عہد میں وہ ستارہ نکلا جو مسیح ابن مریم کے وقت میں نکلا تھا، اور میں وہ شخص ہوں جس کے زمانہ میں اس ملک میں ریل جاری ہو کر اونٹ بیکار کیے گئے، اور عنقریب وہ وقت آتا ہے بلکہ بہت نزدیک ہے جبکہ مکہ اور مدینہ کے درمیان ریل جاری ہو کر وہ تمام اونٹ بیکار ہو جائیں گے جو 1300 برس سے یہ سفر مبارک کرتے تھے۔ تب اس وقت ان اونٹوں کی نسبت وہ حدیث جو صحیح مسلم میں موجود ہے صادق آئے گی، یعنی یہ لا یترکن القلاص فلا یسا علیہا، یعنی مسیح کے وقت میں اونٹ بیکار کیے جائیں گے اور کوئی ان پر سفر نہیں کرے گا۔ ایسا ہی میں وہ شخص ہوں جس کے ہاتھ پر سدھا نشان ظاہر ہوئے، کیا زمین پر کوئی ایسا انسان زندہ ہے کہ جو نشان نمائی میں میرا مقابلہ کر کے مجھ پر غالب آ سکے؟ مجھے اس خدا کی قسم جس کے ہاتھ میں میری جان ہے کہ اب تک 200,000 سے زیادہ میرے ہاتھ پر نشان ظاہر ہو چکے ہیں، اور شاید 10,000 کے قریب یا اس سے زیادہ لوگوں نے پیغمبر صلی اللہ علیہ وسلم کو خواب میں دیکھا اور آپ نے میری تصدیق کی، اور اس ملک میں جو بعض نامی اہل کشف تھے جن کا 3-3, 4-4 لاکھ مرید تھا، ان کو خواب میں دکھلایا گیا کہ یہ انسان خدا کی طرف سے ہے، اور بعض ان میں سے ایسے تھے کہ میرے ظہور سے 30 برس پہلے دنیا سے گزر چکے تھے۔ جیسا کہ ایک بزرگ گلاب شاہ نام ضلع لدھیانہ میں تھا، جس نے میاں کریم بخش مرحوم ساکن جمال پور کو خبر دی تھی کہ عیسیٰ قادیان میں پیدا ہو گیا اور وہ لدھیانہ میں آئے گا۔ میاں کریم بخش ایک صالح موحد اور بڈھا آدمی تھا، اس نے مجھ سے لدھیانہ میں ملاقات کی اور یہ تمام پیش گوئی مجھے سنائی، اس لیے مولویوں نے اس کو بہت تکلیف دی مگر اس نے کچھ پرواہ نہ کی۔ اس نے مجھے کہا کہ گلاب شاہ مجھے کہتا تھا کہ عیسیٰ بن مریم زندہ نہیں، وہ مر گیا ہے، وہ دنیا میں واپس نہیں آئے گا، اس امت کے لیے مرزا غلام احمد عیسیٰ ہے جس کو خدا کی قدرت اور مصلحت نے پہلے عیسیٰ سے مشابہ بنایا ہے، اور آسمان پر اس کا نام عیسیٰ رکھا ہے، اور فرمایا کہ اے کریم بخش، جب وہ عیسیٰ ظاہر ہوگا تو تو دیکھے گا کہ مولوی لوگ کس قدر اس کی مخالفت کریں گے، وہ سخت مخالفت کریں گے لیکن نامراد رہیں گے، وہ اس لیے دنیا میں ظاہر ہوگا کہ تا وہ جھوٹے حاشیے جو قرآن پر چڑھائے گئے ہیں ان کو دور کرے اور قرآن کا اصل چہرہ دنیا کو دکھا دے۔ اس پیش گوئی میں اس بزرگ نے صاف طور پر یہ اشارہ کیا تھا کہ تو اس قدر عمر پائے گا کہ اس عیسیٰ کو دیکھ لے گا۔ اب باوجود ان تمام شہادتوں اور معجزات اور زبردست نشانوں کے مولوی لوگ میری تکذیب کرتے ہیں، اور ضرور تھا کہ ایسا ہی کرتے تا پیش گوئی آیت غیر المغضوب علیہم کی پوری ہو جاتی۔ یاد رہے کہ اصل جڑ اس مخالفت کی ایک حماقت ہے، اور وہ یہ کہ مولوی لوگ یہ چاہتے ہیں کہ جو کچھ ان کے پاس رتب و یابس کا ذخیرہ ہے وہ سب علامتیں مسیح موعود میں ثابت ہونی چاہیے، اور ایسے مدعی مسیحیت یا مہدویت کو ہرگز نہیں ماننا چاہیے کہ ان کی تمام حدیثوں میں سے گو ایک حدیث اس پر صادق نہ آوے، حالانکہ قدیم سے یہ امر غیر ممکن چلا آیا ہے۔ یہود نے جو جو علامتیں حضرت عیسیٰ کے لیے اپنی کتابوں میں تراش رکھی تھیں وہ پوری نہ ہوئیں، پھر انہی بدبخت لوگوں نے ہمارے سید و مولا محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے لیے جو جو علامتیں تراشی تھیں اور مشہور کر رکھی تھیں وہ بھی بہت ہی کم پوری ہوئیں۔ ان کا خیال تھا کہ یہ آخری نبی بنی اسرائیل سے ہوگا، مگر آن حضرت صلی اللہ علیہ وسلم بنی اسماعیل میں پیدا ہوئے۔ اگر خدا تعالیٰ چاہتا تو توریت میں لکھ دیتا کہ اس نبی کا نام محمد صلی اللہ علیہ وسلم ہوگا، اور باپ کا نام عبداللہ اور دادا کا نام عبد المطلب، اور مکہ میں پیدا ہوگا اور مدینہ اس کی ہجرت گاہ ہوگی، مگر خدا تعالیٰ نے یہ نہ لکھا کیونکہ ایسی پیش گوئیوں میں کچھ امتحان بھی منظور ہوتا ہے۔ اصل حقیقت یہ ہے کہ مسیح موعود کے لیے پہلے سے خبر دی گئی ہے کہ وہ اسلام کے مختلف فرقوں کے لیے بطور حکم کے آئے گا۔ اب ظاہر ہے کہ ہر ایک فرقہ کی جدا جدا حدیثیں ہیں، بس یہ کیوں کر ممکن ہو کہ سب کے خیالات کی وہ تصدیق کرے؟ अगर अहले हदीस की तस्दीक करे तो हनफी नाराज होंगे, अगर हनफियों की तस्दीक करे तो शाफी बिगड़ जाएंगे, और शिया जुदा ये असूल ठहराएंगे कि उनके अकीदा के मुआफिक वो जाहिर हो। इस सूरत में वो क्यों कर सबको खुश कर सकता है? इलावा इसके खुद हकम का लफ्ज़ चाहता है कि वो ऐसे वक्त में आएगा कि जब तमाम फिरके कुछ न कुछ हक से दूर जा पड़ेंगे। इस सूरत में अपनी अपनी हदीसों के साथ उसको आजमाना सख्त गलती है, बल्कि कायदा ये चाहिए कि जो निशान और करारदादा अलामतें उसके वक्त में ज़ाहिर हो जाएँ उनसे फ़ायदा उठाएँ और बाकी को मौजू और इंसानी इफ्तरा समझें। यही कायदा उन नेक बख्त यहूदियों ने बरता जो मुसलमान हो गए थे, क्योंकि जो जो बातें मुकर्रर करदा अहादीस यहूद वकू में आ गईं और आ हजरत पर सादिक आ गईं, उन हदीसों को उन्होंने सही समझा और जो पूरी ना हुई उनको मौजू करार दिया। अगर ऐसा ना किया जाता तो फिर ना हजरत ईसा की नबूवत यहूदियों के नज़दीक साबित हो सकती, ना हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम की नबूवत। जो लोग मुसलमान हुए थे उन्हें यहूद की सदा झूठी हदीसों को छोड़ना पड़ा। जब उन्होंने देखा कि एक तरफ बाज़ अलामात करारदादा पूरी हो गईं और एक तरफ ताईदात इलाहिया का खुदा के रसूल में एक दरिया जारी है, तो उन्होंने इन हदीसों से फ़ायदा उठाया जो पूरी हो गईं। अगर ऐसा न करते तो एक शख्स भी उनमें से मुसलमान न हो सकता। ये तमाम वो बातें हैं कि कई दफ़ा और कई पैरायों में मैंने मौलवी अब्दुल लतीफ़ साहिब को सुनाई थी, और ताज्जुब कि उन्होंने मेरे पास बयान किया कि ये बातें पहले से मेरे इल्म में हैं, और बहुत से ऐसे अजीब दलाइल हज़रत मसीह की वफ़ात और इस बात पर सुनाए कि इसी ज़माना में और इसी उम्मत से मसीह माऊद होना चाहिए, जिससे मुझे बहुत ताज्जुब हुआ। और उस वक़्त शेर हसन ज़ बसरा बिलाल अज़हबश याद आया, और अक्सर इनका इस्तदलाल कुरान शरीफ से था, और वो बार बार कहते थे कि कैसे नादान वो लोग हैं जिनका ख्याल है कि मसीह माऊद की पेशगोई सिर्फ हदीसों में है। हालांकि जिस कदर कुरान शरीफ से ये साबित होता है कि ईसा फौत हो गया और मसीह माऊद इसी उम्मत में से आने वाला है, इस कदर सबूत हदीसों से नहीं मिलता। गरज खुदा ताला ने उनके दिल को हक़ुल यकीन से पुर कर दिया था, और वो पूरी मार्फत से इस तरह पर मुझे शिनाख्त करते थे जिस तरह दर हकीकत एक शख्स को आसमान से उतरता माँ फरिश्तों के देखा जाता है। उस वक़्त से मुझे ये ख्याल आया है कि हदीसों में जो मसीह माऊद के नज़ूल का जिक्र है, अगरचे ये लफ्ज़ इकराम और एजाज़ के लिए मुहावरा अरब में आता है, जैसा कि कहते हैं कि फ़लां लश्कर फ़लां जगह उतरा है, और जैसा कि किसी शहर के नौवारत को कहा जाता है कि आप कहाँ उतरे हैं, और जैसा कि कुरान शरीफ में आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की नस्बत अल्लाह ताला फरमाता है कि मैंने ही इस रसूल को उतारा है, और जैसा कि इंजील में आया है कि ईसा और याहिया आसमान से उतरे। लेकिन बई हमा ये नज़ूल का लफ्ज़ इस बात की तरफ भी इशारा करता है कि इस कदर मसीह की सच्चाई पर दलाइल जमा हो जाएंगे कि अहले फिरासत को उसके मसीह माऊद होने में यकीन ताम हो जाएगा, गोया वो उनके रूबरू आसमान से ही उतरा है। चुनाचे ऐसे यकीन कामिल का नमूना शहजादा मौलवी अब्दुल लतीफ़ शहीद ने दिखा दिया। जान देने से बढ़कर कोई अमर नहीं, और ऐसी इस्तकामत से जान देना साफ बतला रहा है कि उन्होंने मुझे आसमान से उतरते देख लिया। और दूसरे लोगों के लिए भी ये अम्र साफ है कि मेरे दावे के तमाम पहलू आफ्ताब की तरह चमक रहे हैं। अव्वल कुरान शरीफ ने यह फैसला कर दिया है कि ईसा बिन मरियम फौत हो गया है और फिर दुनिया में नहीं आएगा, और अगर बरफर्ज महाल कुरान करीम के मुखालिफ 1,00,000 हदीस भी हो, वह सब बातिल और झूठ और किसी बातिल परस्त की बनावट है। हक वही है जो कुरान ने फरमाया, और हदीसें वो मानने के लायक हैं जो अपने किस्सों में कुरान के बयान करदा किस्सों से मुखालिफ नहीं। फिर बाद इसके ये फैसला भी कुरान शरीफ ने ही सूरह नूर में लफ्ज़ मिनकुम के साथ ही कर दिया कि उसके तमाम खलीफे इसी उम्मत में से पैदा होंगे, और वो खुलफाए सिलसिला मूसवी के मसील होंगे, और सिर्फ एक उनमें से सिलसिले के आखिर में मौऊद होगा जो ईसा बिन मरियम के मुशाबे होगा, बाकी मौऊद नहीं होंगे, यानी नाम लेकर उनके लिए कोई पेशगोई नहीं होगी।